آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے, تو بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے پیسہ کرنٹ لگاتے,
فون سے رابطہ کرتے, 2 لاکھ روپے لاؤ اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی, میں ہوں آپ کی میزبان شہناز عزیز, پروڈیوسر ہمارے اسفر امام ہیں اور ہمارے انجینئر ہیں ڈین کرافٹن. تو آج کے پروگرام میں سے پہلے کہ میں آپ کا کہانیوں سے تعارف کرواؤں اور ایک کہانی جو میں نے فیس بک پر ایک چھوٹی سی ویڈیو ڈالی تھی وہ کہانی آپ کو سناؤں, آپ کو یہ بتا دوں کہ یہ پروگرام براہ راست اس وقت فیس بک پر آپ سن سکتے ہیں, اور نہ صرف سن سکتے ہیں بلکہ ساتھ ساتھ اپنے کمنٹس بھی کر سکتے ہیں. مجھے نظر آ رہا ہے سامنے فیس بک پر پروگرام, اور کچھ لوگ آئے بھی ہیں اس پر, تو آپ فیس بک پر جائیے ہماری اور پروگرام سنیے, ساتھ ہی ساتھ کمنٹس بھی کیجیے. میں چاہوں گی کہ پسند تو آپ کرتے ہی ہیں, پسند بھی کریں پروگرام کو, یا اگر آپ کو پسند آئے تو ناپسند کریں, لیکن ساتھ ساتھ کچھ نہ کچھ لکھیے ضرور کہانیوں کے بارے میں, کہانی کاروں کے بارے میں, تاکہ ان کی حوصلہ افزائی ہو اور دیگر لوگ بھی پھر اس طرح ان کی بھی حوصلہ افزائی ہوتی ہے کہانیاں لکھنے کے لیے. تو آج جیسا کہ میں نے آپ کو بتایا کہ میں نے ایک کہانی ڈالی تھی, ایک صاحب ہیں بزرگ قسم کے, ان کا نام ہے جیمس ہیریسن, یہ ان کا تعلق آسٹریلیا سے ہے, اور جو ویڈیو ہے اس میں یہ خون اپنا دے رہے ہیں, اور ہمارے بہت سے سننے والے سوچیں گے بہت پیارا سا بچہ اپنی ماں کی گود میں کھڑا ہوا ان کو دیکھ رہا ہے. تو اس کی یعنی ریلیونس یہ ہے کہ جیمس ہیریسن صاحب جو ہیں ان کی خون میں ایک نادر اینٹی باڈی ہے, جس کی وجہ سے زندگی بچانے والی ایک دوا اینٹی ڈی میں یہ استعمال کیا جاتا ہے, یہ جو جز ہے ان کے خون کا. اور کیونکہ یہ بہت نادر ہے اس لیے آپ کو سن کے حیرت ہوگی کہ انہوں نے آج تک 1174 بار خون کا عطیہ دیا ہے, جو بہت بڑی بات ہے. اور 1967 میں اس کا آغاز ہوا تھا, اسی ویڈیو میں آپ دیکھیں گے اگر آپ فیس بک پر جائیں گے تو جیمس صاحب کے کالے بال ہیں اور وہ اسی خوشی کے ساتھ اپنے خون کا عطیہ دے رہے ہیں جیسا اب 81 برس کی عمر میں. اور اس میں ایک بات یہ بھی بتا دوں کہ یہ تصویر جو ہے اور یہ ویڈیو جو ہے یہ آخری بار انہوں نے خون کا عطیہ دیا, اس کی وجہ یہ ہے کہ اپنی عمر کی وجہ سے اب وہ مزید یہ عطیہ نہیں دے سکتے. اور اس میں کئی بچے آپ کو نظر آئیں گے, یہ وہ سب بچے ہیں جنہوں نے کسی نہ کسی طرح اس دوائی سے فائدہ اٹھایا ہے جو کہ زندگی بچانے والی دوا ہے, یعنی اینٹی ڈی اس کا نام ہے. تو سامعین, ہمارے ملکوں میں اکثر میں دیکھتی ہوں کہ بڑی اپیلیں آتی ہیں کہ خون کا عطیہ دیجئے, اور یہ صدقہ جاریہ ہے, اور یہ کہ رمضان کے مہینے میں خاص طور سے آپ سوچیں کہ کتنا بڑا کام ہوگا اگر آپ کسی زندگی کو, کسی گھر کو بچا سکیں. اور صرف یہ نہیں کہ صرف کسی حادثے کی صورت میں, بلکہ بہت ساری بیماریاں ہیں جس میں آپ کا خون کام آ سکتا ہے. تو سب سے اچھی بات تو یہ کہ اگر آپ کے کوئی رشتہ دار عزیز ہیں ان کو یہ دیجئے, کیونکہ جو بلڈ بینکس میں اب تو احتیاط ہوتی ہے, اسکریننگ ہوتی ہے, پاکستان میں بھی شروع ہوا ہے سلسلہ, لیکن بہت سارے منشیات کے عادی افراد اور اس طرح کے لوگ دیتے تھے جن کا خون اس میں پہلے ہی جراثیم, اور جیسے کہ ایڈس جیسے مہلک مرض کے بھی جراثیم موجود ہوتے تھے. تو سب سے بہتر بات یہ ہے کہ آپ خود اپنے خاندان کو, اپنے لوگوں کو اور اپنے ملک کو ممکن ہو جب بھی یہ خون کا عطیہ دیں. تو سامعین, کچھ نام نظر آ رہے ہیں, اکرام طالب ہیں, سید امین الدین ہیں جو پروگرام سن رہے ہیں, اس کے علاوہ دل مراد خان ہیں, شادام پشتون ہیں, صدام پشتون ہیں. تو ان سب کو خوش آمدید, اور میں ساتھ ساتھ پڑھتی جاؤں گی, آپ اگر کوئی میسیجز لکھیں گے ضرور پڑھوں گی. پہلی کہانی کی طرف چلتے ہیں آج کے پروگرام کی. یہ کہانی آج جو وائس آف امریکہ میں بہترین کہانیاں نشر ہوئی ہیں ان میں سے ایک ہے, اور آج میں نے رمضان کے مہینے کے لحاظ سے انتخاب کیا ہے کچھ کہانیوں کا, اور ان میں جو جذبہ ہے انسانیت کا اور زندگیاں بچانے کا. تو شوپیان کشمیر کے گاؤں کی یہ کہانی ہے, سید ناصر ندیم صاحب نے بھیجی ہے, لیجیے سنتے ہیں.
میرا نام سید ناصر احمد ندیم ہے, درس تدریس میرا پیشہ ہے. میرے گاؤں کا نام ماندو جن ہے, جو ضلع شوپیان کشمیر کا ایک دور افتادہ اور پسماندہ گاؤں ہے. میں اپنی زندگی کا صرف ایک واقعہ یہ ذکر کرتا ہوں. آج سے 27 سال پہلے کی بات ہے, میں اپنی چھوٹی بہن امت الباسط کے علاج معالجہ کے سلسلے میں شیر کشمیر میڈیکل انسٹیٹیوٹ سورہ سری نگر میں تھا. میری بہن بلڈ کینسر جیسے موذی مرض میں مبتلا تھی. اللہ تعالیٰ نے محض اپنے فضل کرم اور بزرگوں کی دعاؤں کے تفیل اسے شفا بخشی. بعد میں اس کی شادی ہو گئی اور اب وہ دو جوان بیٹیوں کی ماں ہے. بیماری کی نوعیت کے پیش نظر ہمیں لمبے لمبے عرصے تک ہسپتال میں رہنا پڑتا تھا. جنوری 1985 کی بات ہے. بہن کو ہسپتال میں داخل ہوئے 40 دن گزر چکے تھے. شدید سردی اور برف باری کا موسم تھا. ہم چونکہ ایک دور افتادہ بالائی علاقہ کے رہنے والے ہیں, اس موسم میں 10-15 دنوں کے بعد ہی گھر سے کوئی خبر گیری کے لیے آتا تھا. بہن کو انجیکشنوں کا ایک اور کورس دینا تھا اور اس پر ایک معقول رقم خرچ ہوتی تھی. ظاہر ہے کہ ایک طویل عرصہ تک ہسپتال میں رہنے کی وجہ سے میرے پاس خرچہ کے لیے صرف 200-300 روپے ہی بچے تھے. بڑے ڈاکٹر صاحب نے اپنے معمول کے راؤنڈ کے دوران مریض کا معائنہ کرتے ہوئے اور ٹیسٹ رپورٹ دیکھ کر بتایا کہ کل پھر کورس دینا پڑے گا. ڈاکٹر صاحبان تو راؤنڈ جاری رکھے ہوئے اگلے مریضوں کے معائنہ کے لیے آگے بڑھے اور میں حیران و پشیمان. کبھی اپنی کمزور و ناتواں بہن کے چہرے کو تکتا اور کبھی سوچوں ہی سوچوں میں اپنی جیب میں موجود حقیر سی رقم کو گنتا. گھر کے حالات بھی ناگفتہ بیٹھے اور آج کی طرح موبائل اور فون سسٹم بھی نہ تھا. شاید میرے چہرے کے اتار چڑھاؤ اور پریشانی و پشیمانی کے اثرات کو مسیحا صفت اور درد آشنا ڈاکٹر نے باپ لیا تھا. تبھی دوسرے دن صبح 10 بجے ہی ڈاکٹر صاحب موصوف نے مجھے ہیمٹالوجی لیب کے مقابل پر اپنے کمرے میں بلایا. میں پریشان حال سوچوں میں گم ان کے سامنے کرسی پر بیٹھ گیا تو انتہائی ملائمت اور نرمی سے ہمدردانہ لہجے میں مجھے مخاطب ہو کر فرمایا کہ بیٹے, تم لوگوں نے اپنی بہن کے لیے کافی کچھ کیا ہے. میں نہیں چاہتا کہ یہ کورس بر وقت نہ ملنے کی وجہ سے تم لوگوں کی محنت ضائع ہو جائے. مجھے یہ بھی پتا ہے کہ تمہارے گھر سے پچھلے کئی دنوں سے کوئی آیا نہیں ہے اور تمہارے پاس خرچہ بھی ختم ہو چکا ہوگا, لیکن یہ انجیکشن بہرحال لگنے ہیں اور علاج جاری رکھنا ہے. یہ کہتے ہوئے ڈاکٹر صاحب نے اپنے جیب میں ہاتھ ڈال کر رقم نکالی اور مجھے دیتے ہوئے کہا کہ جاؤ اور فوراً انجیکشنوں کا انتظام کرو. میں نے انتہائی ممنونیت اور احساس تشکر کے ساتھ رقم ہاتھ میں لی اور اسے موت و حیات کی کشمکش میں مبتلا اپنی بہن کی زندگی کے لیے آب حیات سمجھ کر ڈاکٹر صاحب کا شکریہ ادا کیا اور تیز تیز قدموں سے بازار کی طرف دوائیاں خریدنے چلا. یہ فرشتہ صفت ہمدرد اور مخلص ڈاکٹر تھے, ڈاکٹر رمیش پنڈتا, جو ان دنوں شاید انسٹیٹیوٹ میں ہیمٹالوجی ڈپارٹمنٹ کے اسسٹنٹ پروفیسر تھے اور پروفیسر ڈاکٹر ایم آئی قادری کے بیرون ملک جانے کی وجہ سے ان کے قائم مقام تھے. اس کے بعد وادی میں ملٹنسی کا دور شروع ہوا اور اس پورا اشوک دور میں ڈاکٹر رمیش پنڈرا جیسے کتنے ہی نجی نے لوگ وادی سے ہجرت کرنے پر مجبور ہو گئے اور یوں ہم مخلص ہمدرد اور لائق فائق ماہرین سے محروم ہو گئے. یہ صرف میری ہی بات نہیں, ڈاکٹر صاحب موصوف کا رویہ ہر ایک کے ساتھ, خاص طور پر بیماروں کے ساتھ, ایسا ہی ہمدردانہ اور مصفقانہ ہوتا تھا. اسی دور کی بات ہے, کنیکدل سری نگر کے محمد صدیق واضح نامی ایک نئے بلڈ کینسر مریض کو وارڈ میں ایڈمٹ کیا گیا. بظاہر باری برکم تنومند اور پہلوان ٹائپ کے آدمی تھے. کئی روز تک انجیکشن اور گلوکوز چڑھاتے چڑھاتے ان کے بائیں بازو کی حالت سوج کر بری ہوئی تھی اور اب وین سیٹ لگا ہوا تھا. نہ جانے کیسے گلوکوز آؤٹ ہو گیا اور بازو پر کافی ورم آ گیا, تکلیف میں کافی شدت آ گئی. وارڈ نرس کو بلایا گیا تو اس نے انتہائی بے رحمی سے وین سیٹ کے دائیں بائیں لگے ٹیپ کو اخاڑ دیا, جس سے مریض تکلیف کی شدت سے چلا اٹھا اور مریض نے دائیں ہاتھ کو گھما کے ایک زوردار تھپڑ نرس کے منہ پر مارا اور وہ دھڑام سے نیچے گر گئی اور زور زور سے رونے اور چلانے لگی. پل بھر میں سبھی وارڈ کے ملازم, ڈاکٹر اور نرسیں جمع ہو گئی اور پرزور احتجاج کیا اور انتظامیہ کو مذکورہ مریض کو فلفور ہسپتال سے ڈسچارج کیے جانے کا مطالبہ کیا. اتنے میں ڈاکٹر رمیش پنڈتا کو خبر ہوئی, وہ آئے اور سبوں کو چپ کرایا اور انتہائی سلیقے اور درد مندانہ طریقے سے اسٹاف کو نصیحت کی اور کہا کہ نرس نے جس بے رحمی, سنگ دلی اور جلد بازی کا مظاہرہ کر کے ایسے مریض کو جو موت حیات کی کشمکش میں ہے تکلیف پہنچائی ہے, اس کے لیے یہی سزا مناسب تھی. میرے خیال میں مریض کو نہیں بلکہ نرس کو نکالنا چاہیے. ڈاکٹر یا نرس کا کام مریض کو راحت پہنچانا اور زخموں پر مرہم لگانا ہوتا ہے، نہ کہ تکلیف دینا اور نمک چھڑکنا۔ یہ ہمدردانہ اور مشفقانہ نصیحت سن کر ڈاکٹر اور نرس وغیرہ شرمندہ ہو گئی اور بیمار اور تیمادار کافی خوش ہو گئے کہ ڈاکٹر صاحب نے یقیناً اپنے پیشے کی لاج رکھ لی ہے۔ اب نہ جانے ڈاکٹر صاحب کہاں ہیں اور کس حال میں ہیں، لیکن میری طرح کتنے ہی لوگ ان کے لیے دعا گو ہیں کہ اللہ انہیں ہمیشہ خوش و خرم رکھے اور ترقیات کی نوازے۔
تو سمین، یہ ایک خوبصورت کہانی تھی، اور ہم نے ڈاکٹر رمیش پنڈتا کو، جو کہ چلے گئے تھے وادی سے جیسا کہ ناصر صاحب نے بتایا، تلاش کیا، کویت میں ہمیں ملے، ہم نے انہیں پروگرام میں بلایا اور وہ بہت خوش ہوئے، بہت متاثر ہوئے کہ ایک نوجوان شخص نے انہیں کتنے سالوں تک، بلکہ عشروں تک یاد رکھا، اور اسی طرح انسانیت کے بارے میں انہوں نے بہت اچھی باتیں کی۔ لیکن چونکہ آج ہم کہانیوں کا انتخاب کر رہے ہیں تو اس لیے میں نے ڈاکٹر صاحب کو نہیں رکھا، لیکن کسی وقت میں آپ کو یہ پورا پروگرام ضرور سنواؤں گی، اور تاکہ آپ میں سے جو نہیں سن سکے، یہ واقعی ایک ایسا پروگرام ہے جو سننے کے قابل ہے۔ تو طاہر شمعزئی، ساجد اقبال، حق ناز، رانا لیاقت، سید وسیم سجاد، اور اسی طرح عاظم صاحب، امتیاز، شاہ حسین، فاروق بھٹ، بہرام، جاوید جعفرانی نے لکھا ہے اچھے دنوں کی اچھی دعائیں، سردار علی، ناز بلوچ نے خیر مقدم کیا ہے، ہمارے جیمز ہیریسن صاحب کا، جن کی انہوں نے دیکھی ویڈیو اور لکھا ہے کہ وہ ایک عظیم انسان ہے، توصیف شوقی نے بھی بڑی محبت سے جیمز ہیریسن کو خراج تحسین پیش کرتے ہوئے کہا ہے کہ میں انہیں سلام کرتا ہوں۔ عاشق حسین خاص علی نے کہا ہے کہ انسانوں کی مدد کرنا عین عبادت ہے۔ بالکل درست بات ہے، اور کسی مذہب سے، کسی بھی عقیدے سے ہمارا تعلق ہو، لیکن انسانیت جو ہے وہ اس کی متقاضی ہے کہ انسانوں کی مدد کی جائے اور ایک دوسرے سے محبت اور ہمدردی سے پیش آیا جائے۔ اچھا، اگلی کہانی سنیے، کراچی سے ہے، اور ایک نوجوان ہیں یہ، ان کا نام ہے عامر علی خان۔ بڑی ہمت والے ہیں، کیوں میں ان کی ہمت کی اتنی داد دے رہی ہوں یہ آپ سنیے، لیکن ساتھ ہی یہ بھی سنیے کہ پھر معاشرے نے ان کے ساتھ کیا کیا۔
میں عامر علی خان ہوں، میں 13 سال کی عمر میں، مطلب آنکھوں کا چل رہا تھا، اس کے بعد پھر 96 میں میرے گردے خراب ہوئے، دوائی ریئیکشن، یہ سب دوائی ریئیکشن سے ہوا۔ تو اس کے بعد پھر میں نے ڈائلسس بھی میرا ہو رہا تھا، اور میں ایجوکیشن میرے دل کرا، میں نے پروگرام سنا تھا کہ بلائنڈ بہت کچھ کر سکتے ہیں، تو پھر میں نے ایجوکیشن کی، انٹر تک میں نے پڑھا۔ پھر اس کے بعد یہ ہے کہ میری ایک دل میں خواہش تھی کہ میں کچھ ایسا کروں، اس لیے کہ ہم اپنے جب دوستوں میں بیٹھتے تھے تو بے روزگاری کا پرابلم کافی ان کے اندر تھی، ایجوکیشن بہت تھی مگر نوکری جاب کچھ نہیں ملتا تھا۔ تو میرے اس ٹائم دل میں یہ بات تھی کہ میں ایسا کچھ کروں، کہ اس ٹائم تو کچھ بھی نہیں تھا، کچھ وسائل کوئی ایسی چیز نہیں تھی، مگر اللہ تعالیٰ نے یہ بات سنی تو میری کانٹیکٹ نعمہ آنٹی سے ہوئی، انہوں نے بھی کسی ریڈیو کے ذریعے سے مجھے سنا تھا، تو پھر جب ان سے میری کانٹیکٹ ہوئی، وہ میری ہیلپ کرنا چاہتی تھی مگر میں ہیلپ لینا نہیں چاہتا تھا، تو میں نے ان کو بولا کہ دیں مجھے آپ نوکری دلا دیں، نوکری دلا دیں گی تو میں کام کر کے اپنا خود کچھ کماؤں گا۔ تو وہ چیز ان کو اٹیک کری، ان کو اچھی لگی، تو اس کے بعد پھر وہ مجھ سے ملی، تو پھر میں نے ان کو بتایا کہ دیکھیں اس طرح سے ہم اسپیشل لوگوں کے لیے کام کر سکتے ہیں، ان کو مدد دینے سے کوئی فائدہ نہیں، ان کو معاشرے میں باعزت روزگار دیں، باعزت مقام دیں، تو اس سے یہ ہوگا کہ آپ وہ معاشرے کے باعزت لوگ بن جائیں گے اور معاشرے میں اپنا مقام رکھیں گے۔ تو اس طرح سے پھر ہم نے ایک نرسری بنائی، جو پلانٹ نرسری تھی، میں سب سے پہلے اس میں ایک کوکو پول ہوتا ہے جو پودوں کے ساتھ ایک اسٹک لگتا ہے، وہ سب سے پہلے میں نے اپنے گھر میں بنانا اسٹارٹ کیا، کچھ میرے دوستوں تھے ان کو بھی بلایا، بلائنڈ تھے ان کے ساتھ مل کے، پھر ہم نے نرسری کا بولا تو ہمیں ایک جگہ پلسٹنٹ پہ نرسری ملی بلاک 5 میں، تو انہوں نے ساری چیزیں، ان کے گھر کے پودے تھے وہ سب پودے ادھر لا کے، پھر ہم نے وہاں پہ پودے تیار کیے، مالی ہم نے ارینج کیا، جو مالی نے ہمیں ٹرین کیا، پھر یہ ایسے کرتے جب لوگوں کو پتا چلا بلائنڈ کو، اسپیشل پرسن کو، تو وہ ہمارے نصیب جاب کے حساب سے آتے گئے، پھر ہم ان کو جب ٹریننگ دیتے تھے تو اسی ٹائم سے ان کی تنخواہ اور جاب لگ جاتی تھی۔ جب ہم نے یہ کام اسٹارٹ کیا تو لوگوں کا رسپانس بہت اچھا تھا کہ آپ لوگ مدد کی بجائے آپ لوگ ان کو کام کروا کے ان کو پیسے دے رہے ہیں، تنخواہ دے رہے ہیں، تو یہ بہت اچھی چیز آپ ہم کو بہت پسند آئی تھی۔ لوگوں کو ہمارے سے پودے بھی لیتے تھے اور گارڈن بھی بنواتے تھے، جو ہمارے اسپیشل پرسن جاتے تھے ان کے گھر میں، بنگلے میں پورا پورا گارڈن، ہم نے پورا پورا پارک بھی بنایا ہے۔ اس میں یہ کہ مالی ہمیں ٹرین کرتا تھا، ہم نے بونزائی بھی پودے اسپیشل بچوں کو اور بلائنڈ لوگوں کو ہم نے ٹرین کرا، تو انہوں نے بونزائی پودے بھی بنائے۔ تو اس طرح سے ہمارا کام اللہ کا کرم سے چل رہا تھا، 5-6 سال سے ہم لوگ چل رہے تھے، لوگ آ رہے تھے، جاب کر رہے تھے، مگر ہمارے پاس کانسیپٹ یہ نہیں تھا مدد کا، ہمارے پاس کانسیپٹ تھا نوکری کا، آپ نوکری کریں، سب کو ہم نے کام دیا اور ان کو وقت پہ تنخواہ ملتی تھی، और उनको तीनों टाइम का खाना, जो लोग रहते थे वहाँ पे उनको तीनों टाइम का खाना मिलता था। जो ये था कि हमारे पास जो हमारी जो आंटी थी नायमा खान जो जनरल सेक्रेटरी थी, उनके दोस्त और उनके कुछ दोस्त अहबाब थे जिनको पता था, तो वो हमारी कुछ डोनेशन के तौर पे सपोर्ट करते थे। और बहुत सारे लोग ये भी थे कि हमारे साथ पौधे भी लेके आते, लेकर खेत के जाते थे, गार्डन बनवाते। तो ये दोनों पैसे मिला जुला के हमारे पास लगातार में तनख्वाह बन जाती थी। कभी भी ऐसा नहीं हुआ कि स्पेशल पर्सन को तनख्वाह रोकी गई है या कोई प्रॉब्लम आई, उनको हर महीने तनख्वाह उनके हाथ में मिलती थी। इसके अलावा इसमें हमारे पास जो काम करने में डेफ एंड डम थे, फिजिकली तौर पर थे, ब्लाइंड बच्चे थे, और मेंटली तौर पे बच्चे भी ऐसे भी थे जो बिल्कुल समझ नहीं पाते, समझ उनको भी हमने काम पे लगाया और 9 to 5 उन्होंने काम किया। जब वो थकते थे, थक के घर जाते थे, वो जाके खाना माँ बाप से मांगने के बाद सो जाते थे, तो उनके माँ बाप की तरफ से बहुत अच्छा रिस्पॉन्स आता था कि हमारा बच्चा सारा दिन पहले घर में रहता था तो बहुत नुकसान करता था, घर से बाहर तोड़ फोड़ करता था, मगर अब जब से काम पे लगा है तो ये आता है, बस खाना वाना मांगता है। एक लड़का हमारे पास था जिसका नाम शाहजेब था, उनके फैमिली की तरफ से बहुत अच्छा रिस्पॉन्स आया कि अब वो बिल्कुल नॉर्मल लाइफ में आ गया था, इसलिए कि पौधों में रहता था, काम भी करता था, तो उसके बाद वो घर जाके अपनी लाइफ एंजॉय कर रहा था, तनख्वाह भी लेके जाता था, उनको तनख्वाह का भी इंतजार रहता था। तो इस तरह से हमारी नर्सरी चल रही थी और हम ये 5 साल से काम कर रहे थे। अल्लाह के करम में जो भी आता था प्रोग्राम, जो भी चीज़ होती थी हम करते थे। और उसके अलावा ये 5-6 साल में बहुत अच्छे तरीके से हमने पौधे काफी हजारों की तादाद में हमने पौधे तैयार करे, इन्हीं स्पेशल बच्चों के साथ मिलकर एग्जीबिशन भी लगाते थे हम लोग, स्टॉल भी लगाते थे। 5-6 साल तक हमने ये चलाया। उसके बाद हमारे को अभी जून में, पिछले साल जून में ये हुआ कि हमें डायरेक्टर पार्क की तरफ से नोटिस आया कि भाई फटाफट इसको आप खाली करें। एक दिन के नोटिस पे उन्होंने दूसरे दिन हमारी पूरी नर्सरी को खाली करवा दिया और 40-45 हजार हमारे पास पौधे थे जो हमने बड़ी मेहनत से उसको बनाए थे स्पेशल लोगों ने, हम लोग ने मिलकर, और उसको एक दिन में उन्होंने सबको कमरे को भी सबको तोड़ दिया। तोड़ने के बाद फिर उन्होंने हमें दिलासा दिया कि नहीं, हम आपको पूरी तैयारी करके पूरा सब कुछ बना के देंगे। फिर ये इन्होंने हमें आगे जगह देने के बाद फिर कैंसी वालों के जरिए से फिर वो जगह हमारे से वो भी ले ली। उसके बाद उन्होंने जितने वादे किए थे कि हम सब कुछ बना देंगे, वॉशरूम बाथरूम सारी चीज़ें जितनी भी चीज़ें थी जो हमारे को मुखैर अफराद ने बना के दिए थे, कमरे भी और बाथरूम वाशरूम, वो सब उन्होंने तोड़ दिया। और उन्होंने जब तोड़ा तो सारी चीज़ उन्होंने वादे किए थे, चीज़ें किए थे, हम लोग ने रोकने की भी कोशिश की, मगर इसलिए कि आपको पता है कि माजूर लोगों के साथ जो अभी इस साल भी हुआ है वो आप लोग के सामने है ये सब चीज़ें। तो ये जब हमारे जब ये लोग बिल्डोजर लेके आए सामान लेके आए तोड़ने के लिए, तो हमारे बच्चे खड़े हो गए थे रोकने के लिए, मगर हमने उनको रोका और उनको ये सब करने से मना किया। सहाड़ियाँ यहाँ पे इसलिए कि हमारे मुल्क में मसला ये है कि गवर्नमेंट की तरफ से कुछ भी वो नहीं है कि थोड़ा सा एहसास किया जाए कि किन बच्चों का है, कौन व्यक्ति यहाँ पे काम करते हैं, मगर उनको ये जरा सा भी कुछ एहसास नहीं हुआ और उन्होंने बेदर्दी से सारी चीजें खत्म कर दी, उन बच्चों को बेरोजगार कर दिया। इन्होंने देखे कुछ भी ख्याल नहीं किया, स्पेशल फंड की जगह है, यहाँ पे नौकरी करते हैं, अपना रोजगार कमाते हैं, जरा सा भी नहीं किया कि स्पेशल लोगों की ये नर्सरी है, माजूर लोग यहाँ पे काम करते हैं 5-6 साल से, मगर इनको जरा सा भी नहीं आया। गवर्नमेंट हमें नौकरी भी नहीं देती है और जो लोग हमारे लिए इंतजाम करते हैं, रोजगार का इंतजाम करते हैं, हमारे से काम करवाते हैं, तनख्वाह देते हैं, तो उन लोगों से भी वो जगह लेकर हम मजदूरों को बेरोजगार कर दिया जाता है। उन्होंने जो आगे जगह दी उसी के कुछ दिनों के बाद हमने भी उस पर बनाना शुरू कर दिया, उसमें और भी चीजें हमने काम करना शुरू करा। फिर उसके कुछ दिनों के बाद 8-10 दिन के बाद आए एमसी के लोग, उन्होंने भी उस जगह को ले लिया, उसको पूरा बर्बाद कर दिया। तो इस तरह से हमारे साथ वादे करे कि हम जमीन देंगे, उसके बाद वो सारी चीजें करके जब उनका अपना काम कंप्लीट हुआ वो चले गए, और आज तक कोई हमारे कोई पूछने वाला नहीं है, कोई कुछ आगे सपोर्ट देने वाला नहीं है अपना, हम लोग जाए तो जाए कहाँ जाए। हमने पूछा भी हालांकि कि कौन करवा रहा है किसने, तो उन्होंने किसी का भी नाम नहीं बताया कि भाई किसकी कौन करवा रहा है, किसके ऑर्डर पे काम हो रहा है। बस खामोशी से वो उन्होंने अपना जो करना था जैसे ढोंस धमकी देते हैं कि बस ये खत्म करें, आप ये करें वो करें। हालांकि हमने बताया कि हमारे पास पेपर भी है, चीजें भी हैं, मगर उसके बावजूद भी उन्होंने थोड़ा सा भी नहीं वो किया। बल्कि हमारी ये भी थी ठीक है आप जगह ले रहे हैं ठीक है, मगर कोई नोटिस नहीं, सबसे बड़ी बात है कि कोई नोटिस नहीं, कुछ भी नहीं। और आके एक दिन बोला कि भाई खाली करो और दूसरे दिन उन्होंने खत्म कर दिया। अगर ये इस तरह से होता तो हम लोग अपनी जगह दूसरी जगह शिफ्ट कर सकते थे, उनका रोजगार बचा सकते थे, मगर ऐसा कुछ हुआ नहीं। जिनको पता चला वो सिर्फ अफसोस के अलावा इस मुल्क में कोई कुछ नहीं कर सकता। हमारी एक दो लोग से बात हुई थी, उन्होंने बोला भाई बाइज्जत तरीके से छोड़ दो, इसलिए कुछ भी कर सकते हैं। तो हमने इस वजह से उन बच्चों को अपने बच्चों को भी रोका प्रोटेस्ट से, उन सब चीजों से हमने रोका।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
तो सामीन कहानी आपने सुनी, नाइमा का जिक्र इसमें आया। बहुत ही एक बेगरज और एक अच्छी खातून है और बैरून मुल्क मुकीम है। इन्होंने मुझसे कांटेक्ट भी किया और हमने कोशिश भी की कि किसी तरह से ऐसे लोगों को ढूंढ निकालें जिन्होंने ये ज़मीन ली थी। पता भी था उनको किसने ये ज़मीन ली है, लेकिन ये कि इन बेचारे बच्चों का जो कि माजूर होने के बावजूद इतनी मेहनत से नर्सरी चला रहे थे, उनको मुतबादल जगह तक नहीं दी गई और अब वो सब अपने अपनी ज़िंदगियों में वापस चले गए हैं। काम खुदा जाने उनको मिला या नहीं मिला, लेकिन बहरहाल ये जो एक नौजवान थे आमिर अली ख़ान, ये काबिल तहसीन है कि इतनी तकलीफ़ों और बीमारियों के बावजूद इन्होंने इतनी हिम्मत से काम किया और एक हसीन बाग लगाया था। मैं कभी डालूंगी फ़ोटोज़ ताकि आप देख सकें उनको। अच्छा, हमारे साथ सनाउल्ला साहब हैं, सनाउल्ला मरी कोहलू बलूचिस्तान से। जी अस्सलाम वालेकुम सनाउल्ला साहब।
हाँ वालेकुम सलाम मैडम, आप कैसी हैं? खैरियत से ठीक ठाक हैं?
जी मैं बिल्कुल ठीक ठाक हूँ सना। और आप लोग तो बड़े काम करते हैं रमज़ान के महीने में, तो कुछ बताइए आपकी एनजीओ क्या क्या काम कर रही है आजकल?
हमने अल्हम्दुलिल्लाह 46 लोगों को 46 लोगों को कोलू में बारखान में हमने राशन तकसीम किया 46 लोगों में।
जी,
और अब हम चाहते हैं कि हम लोग जो है मजीद कुछ लोगों के लिए राशन तकसीम करें, तो इसलिए कि अब इंशाल्लाह हमने कोशिशें शुरू कर दी कि हम लोग कम से कम 100 की टारगेट हमने रखी हुई है कि 100 लोगों को हम दे दें।
अच्छा,
बस आप लोगों से भी गुजारिश है, आपके सुनने वालों से भी गुजारिश है कि दुआ करें कि हम जरा जो है ना इस दफा जो हम लोगों ने 100 की टारगेट रखी हुई है उसको मतलब पूरे कर लें।
जी
तो आप लोगों से ये गुजारिश है कि दुआ करें ताकि हम लोग जो है ना अपने जो 100 की टारगेट है हम तो चाहते हैं कि अबूर कर लें, लेकिन चले अगर अबूर नहीं भी होती तो 100 लोगों को तो हम दे दें ताकि
तो कैसे सनाउल्ला आप कैसे तलाश करते हैं 100 लोगों का फैसला कैसे होता है? जितने भी लोग हैं वो खुद कांटेक्ट करते हैं या आप घर घर जाते हैं, क्या करते हैं आप?
मैडम हमारे पास उन लोगों के नंबर होते हैं, फोन नंबर होते हैं, हमारे पास उन लोगों की तस्वीर होती हैं, उनके वालिद साहब के या उनके रिश्तेदार के या उन लोगों के शनाख्ती कार्ड की फोटो कॉपियाँ होती हैं, हमारे पास तमाम रिकॉर्ड मौजूद होता है।
अच्छा,
तो जब हम फैसला करते हैं तो हम लोग 3-4 दिन हमें लग जाते हैं, हम गौर खोज करते हैं कि किसको देना है, कौन मुस्तहिक है कौन मुस्तहिक नहीं है, तो फिर हम जब हम डिसाइड कर लेते हैं तो फिर हम उन लोगों के लिए कोशिशें अपनी तय शुरू कर देते हैं।
तो फिर कैसे अगर कोई आपसे कांटेक्ट करना चाहे तो कैसे आपसे कांटेक्ट करें?
एक तुम्हारा व्हाट्सएप नंबर है, अगर आप इजाजत दें तो मैं बता दूं।
जी जी जरूर।
0333 6979691 691।
अच्छा
जी,
तो मैं अपने सुनने वालों से कहूँगी कि
मैडम
जी
जी जी आप क्या कह रही थी?
मैं ये कह रही थी सुनने वालों से, मैं कहना चाहती हूँ कि वैसे तो इन्होंने कहा है कि किसी को जरूरत हो तो वो भी इनसे कांटेक्ट कर सकता है, लेकिन साथ साथ आप लोग भी बजाय इसके कि आप तलाश करें कि किसको दें, तो ऐसे इदारे जो कि एक इज्तिमाही काम करते हैं, और सनाउल्ला जो है ये बहुत दिनों से ही काम कर रहे हैं और एक मतलब कई दफ़ा मैंने तस्दीक भी की है कि इनके जो काम हैं बड़ा ये लोगों की खिदमत करते हैं। तो सनाउल्ला ये मुझे बताइए, आपने कहानी सुनी है अभी आमिर की कहानी जो नाबीना है, तो क्या लगा आपको, कैसी लगी वो कहानी?
कहता है किसी को क्या जरूरत जो हमें परवाज से रोके, किसी की क्या जरूरत जो हमें परवाज से रोके, हम परों से नहीं हौसलों से उड़ते हैं।
बहुत खूब बहुत खूब, आपकी अपनी जिंदगी भी उसकी एक मिसाल है ना।
بہرحال بات یہ ہے کہ ہم لوگ بلائنڈ لوگ ہوں یا فزیکلی ہینڈیکیپ ہوں، جو بھی لوگ ہوں یا انسانیت ہے، لوگ جو ہے وہ مطلب درخت کی مثال ہے، جو درخت خود تو دھوپ پہ جل جاتا ہے لیکن وہ دوسروں کو سایہ مہیا کرتا ہے. میڈم
بہت اچھی بات کی، بہت شکریہ ثنا. آپ جیسے لوگوں کو خدا سلامت رکھے اور معاشرے میں زیادہ سے زیادہ لوگ آئے ایسے. دادو سے نذیر صاحب ہمارے ساتھ ہیں. جی نذیر صاحب السلام علیکم.
جی وعلیکم السلام، کیسے ہو؟
جی میں ٹھیک ٹھاک ہوں بالکل. کیسی لگی آپ کو کہانی؟
پروگرام سن رہے ہیں، آپ کی کہانیاں بھی سن رہے ہیں، بہت مزہ آ رہا ہے. ایک دوست میرے ساتھ بیٹھا ہے، وہ آپ کی جو پتہ ہے ایڈریس ہے وہ بتا رہا ہے، لیکن وہ ہمارے پاس آ نہیں رہی. آپ ایڈریس کبھی کبھی بتا نہ کرے تو وہ نوٹ کر لے دوست ہمارا.
پتا کہانی بھیجنے کے لیے نذیر، نذیر کہانی بھیجنے کے لیے پتا کہہ رہے ہیں؟
ہاں
اچھا میں بتا دیتی ہوں، آپ لوگ نوٹ کر لیجئے. میری کہانی وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 1353، یعنی 1353، اسلام آباد، پاکستان. تو اپنے دوست سے کہیے، آپ نے ان کا نام نہیں بتایا اور آپ کا فون کر گیا، تو اپنے دوست سے کہیے کہ وہ بھی پتہ نوٹ کر لیں. اچھا اس کے علاوہ خان تیگر خان، محمد یوسف، اللہ بچائے، دریش اکبر لوچ، اویس بلوچ، یوسف خان پوری، علی رحمان، گلزمین خان، نیاز باجرد اور پشتون وزیر. انہوں نے لکھا ہے پشتون وزیر نے کہ ہمارے معاشرے میں ایسے لوگوں کی تعداد کم ہے، جیمس ہیریسن جیسے لوگوں کی، اور وہ کہتے ہیں کہ انسانیت کے خاطر ایک دوسرے کو مدد کرنی چاہیے. بے شک تعداد ہو سکتا ہے کہ کم ہو لیکن پھر بھی بہت ہے پشتون وزیر. اور اس لیے کہ بعد جو میں کہانیاں سنتی ہوں اور پھر کبھی میں مدد ڈھونڈنے کی کوشش کرتی ہوں تو مجھے پتہ لگتا ہے کہ وہ لوگ جن کے اپنے وسائل بڑے محدود ہیں بڑی خوشی سے ہمیشہ حاضر ہوتے ہیں مدد کرنے کے لیے لوگوں کی. تو چلیے ہم ایک اگلی کہانی کی طرف چلتے ہیں. یہ جو کہانی کار ہیں ان کا بھی انتقال ہو گیا ہے. انہوں نے ہمیں کہانی بھیجی تھی پنجاب کے گاؤں سے، ماسٹر دانتو صابر صاحب نے، اور بڑی کوشش کی تھی اس وقت بھی ہم نے کہ ان کی آواز میں کہانی ریکارڈ کرا سکے، مگر ان کا فون نمبر انہوں نے کوئی نہیں لکھا تھا. بہرحال ہم نے ثاقب سے کہانی پڑھوائی. تو لیجیے کہانی سنیے، آپ دیکھیں گے کہ یہ ایک بہت کم وسائل والے استاد، انہوں نے ان میں کتنی عزت نفس تھی اور کتنی اپنے شاگردوں سے محبت تھی. تو سنتے ہیں ماسٹر دانتو صابر کی کہانی.
یہ سن 1958 کی بات ہے. صوبہ سندھ کے شہر سانگڑ میں میری تعیناتی ایک پرائمری اسکول میں ہوئی. میں نے وہاں ایک بچے کو جس کی عمر تقریباً 8-9 سال تھی ٹیوشن پڑھانا شروع کی. یہ بچہ مقامی مجسٹریٹ کا سب سے چھوٹا بیٹا تھا جس کا نام سلیم رضا تھا. وہ اسکول نہیں جانا چاہتا تھا. گھر والوں نے شرم محسوس کرتے ہوئے پرائیویٹ ٹیوشن پر میرے پاس بھیجنا شروع کر دیا. 1958 میں جب گرمیوں کی چھٹیاں ہوئیں تو اسکول بند ہو گئے اور اس بچے کے بھائی ہمارے اسکول میں آئے. سلیم رضا کو گھر میں آ کر ٹیوشن پڑھانے کے لیے کہا گیا، سو میں نے منظور کر لیا. دوسرے دن مقررہ وقت پر میں ان کے بنگلے پر گیا اور ٹیوشن پڑھانی شروع کر دی. پڑھائی کیا تھی؟ بنیادی اردو قاعدہ، گنتی، حساب، پہاڑے وغیرہ. میں 3-4 دن تک بنگلے پر جاتا رہا لیکن سلیم رضا پڑھائی کی طرف توجہ نہیں دیتا تھا، لاپرواہی کرتا. اس طرح میں نے سوچا کہ یہ بچہ اعلیٰ افسر کا بیٹا ہے اور گھر میں نہیں پڑھ سکتا کیونکہ اس کو پڑھائی کا ماحول یہاں پر نہیں ملتا. تو میں نے سلیم رضا کو پڑھانے سے انکار کر دیا. والدین، بہن بھائی سب حیران ہوئے کہ کیوں ماسٹر نے سلیم رضا کو پڑھانے سے انکار کر دیا ہے. مجھ سے انکار کی وجہ پوچھی گئی اور بار بار پوچھی گئی. آخر مجھے بتانا پڑا کہ میں ادھر آپ کے بنگلے پر نہیں پڑھا سکتا. اگر آپ لوگوں نے یہ ضرور پڑھانا ہی ہے تو اس کو میرے گھر پر مقررہ وقت پر بھیجیں. تو والدین اور بہن بھائیوں نے کہا کہ ٹھیک ہے، ہمیں کوئی اعتراض نہیں، کل سے سلیم رضا آپ کے گھر پر آ کر پڑھا کرے گا. دوسرے دن نوکر کے ساتھ سلیم رضا مقررہ وقت پر آ گیا اور دیکھا کہ سب بچے نیچے چٹائی پر بیٹھے ہیں اور ماسٹر صاحب ایک کرسی پر، اور کرسی کے ساتھ ایک چھڑی بھی رکھی ہوئی ہے جس سے سبق نہ یاد کرنے والے بچے کو سزا ملتی ہے. تو اس طرح سب بچے باری باری آتے اور پرانا سبق سناتے اور نیا سبق لیتے. تو سلیم رضا کو یہ ماحول دیکھ کر بڑی حیرانی ہوئی. تو اس طرح آخر میں میں نے سلیم رضا کو بھی بلایا اور سبق دیا اور کہا کہ کل یہ سبق یاد کر کے آنا. اس طرح پڑھائی کا یہ سلسلہ چلتا رہا اور کئی بار دوسرے بچوں کو سبق نہ یاد کرنے پر سزا ملی تو سلیم رضا کو بھی سزا ملی. لیکن اس بچے نے گھر جا کر سزا کے بارے میں نہیں بتایا کہ آج مجھے سزا ملی ہے. باہر کیف سبق باقاعدگی سے یاد کرتا رہا اور وقت کے ساتھ ساتھ ہونہار ہوتا گیا. پھر ایک دن اس کے بھائی میرے پاس آئے تو بڑی معصومیت سے پوچھا کہ جناب ماسٹر صاحب، سلیم رضا کو آپ نے کیا جادو کر دیا ہے کہ ہمیں تنگ کرتا ہے کہ مجھے سبق یاد کرائیں، ورنہ مجھے سزا ملے گی. تو بندے نے کہا کہ کیا آپ لوگوں کو کوئی تکلیف ہوتی ہے سبق یاد کروانے میں؟ यही एक जादू था जो आपके बंगले पर नहीं चल सकता था क्योंकि सलीम रजा को वहाँ माहौल नहीं मिलता था। किस्सा ये कि सलीम को मैंने इब्तदाई उर्दू पढ़ाई, जेर जबर पेश की आवाज़ें सिखाईं, जिससे सलीम खुद लफ्ज़ जोड़ जोड़ के पढ़ने लग गया और लिखने भी लग गया, और फिर 1 से 100 तक गिनती, 20 तक पहाड़े, और इस तरह ये बच्चा दिन दुगनी रात चुगनी तरक्की करता गया। बहुत कोशिश करता और मैं खुश होता। फिर मैंने उससे तीसरी और चौथी जमात का निसाब पढ़ाना शुरू कर दिया। चौथी जमात का कोर्स किताबें उर्दू, हिसाब, तारीख, जुग्राफिया, गिनती, एक तलाक, इकाई दहाई, सैकड़ा हज़ार, 10,000, लाख, 10 लाख, तो ये बच्चा खुदावंद की मदद से बढ़ता ही गया। तो जब मैंने देखा कि सलीम चौथी का सबक याद कर चुका है तो हमारे स्कूल के सालाना इम्तिहान जनवरी फरवरी के महीने में होते थे, तो बंदे ने इसके वालदैन, बहन भाइयों और अपने प्रिंसिपल से ये सब हकीकत बयान की और सलीम का टेस्ट लेकर उसे अपने स्कूल के सालाना इम्तिहान में बिठा दिया, जिसमें ये सलीम रजा दूसरे दर्जे में कामयाब करार पाया और उसे चौथी पास सर्टिफिकेट मिल गया और फिर ये दूसरे हाई स्कूल में जमात पंजुम में दाखिल हो गया। आज ये बच्चा सलीम रजा कई डिग्रियां हासिल कर चुका है, एक ऐसा बच्चा जो पढ़ना नहीं चाहता था। मैंने अपने गांव फ्रांसिसाबाद चक नंबर 500 की 7 साला तारीख लिखी है, जिसका नाम सहराए गुलदस्ता भूल का फूल है। गुज़श्ता 3 साल से मैंने ये तारीख गिर्दोनवाह के बुजुर्गों की मदद से 100 साल के दौरान ये पर लिखी है, जिसमें कोई जमा तफरीक नहीं रखी, क्योंकि तलवार और तारीख किसी को माफ नहीं करती। तलवार का काम है कि काट देना, चाहे अपना हो या पराया, और इसी तरह तारीख भी किसी को माफ नहीं करती, हालात अच्छे हों या बुरे। लेकिन मैं गरीबी के 22 तारीख शाया नहीं करवा सका, और साथ ही मैंने अपने मजहब ईसाइत के बारे में पढ़ा और इल्हामी किताब बाइबल मुकद्दस का थोड़ा बहुत मुताला किया। मैं खुदा के कलाम को समझता हूँ, जिस पर मजहबी रंग और दुनियावी सियासत को समझते हुए शेर व शायरी भी लिखी है। ये भी बगैर शाया हुए मेरे पास कलम बंद मौजूद है। अब मैं खुदावंद से दुआ गो हूँ कि खुदावंद मुझे तौफीक दे कि मैं अपनी लिखी हुई ये तमाम चीज़ें शाया करवा सकूँ। शायद उम्मीद करता हूँ कि वॉइस ऑफ अमेरिका की वसासत से ये काम होगा।
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं, बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामिन, जैसे कि आपने सुना कि इनके गांव का नाम फ्रांसिस आबाद है, और इनकी ख्वाहिश थी कि इनके कलाम को कहीं छपाया जाए, और कोशिश हम ज़रूर कर सकते थे अगर इनके ख़ानदान का कोई शख्स हमसे कांटेक्ट करता है। इनके बेटे हैं, अगर आप सुन रहे हैं और आप इनकी चीज़ें मुझे भेजें तो मैं कोशिश करूंगी अपनी सी पूरी कि मास्टर साहब की ख्वाहिश पूरी की जाए, जो एक बहुत ही बावकार टीचर और बहुत ही अच्छे इंसान थे। और सामिन, मैं हमेशा जो बात कहती हूँ ना कि हम सबकी ज़िंदगियों पर बड़ा असर होता है हमारे उस्तादों का, तो आप देखिए कि एक शरीर बच्चा कैसे वो बदल गया और आला ओहदे पर पहुँचा, सिर्फ इसलिए कि बाप के ओहदे से नहीं डरे मास्टर साहब, क्योंकि वो खुद एक उस्ताद की हैसियत से अपना दर्जा बहुत बुलंद समझते थे, और उन्होंने उसको अपने तरीके से पढ़ाया, सलीम नाम था उस बच्चे का। तो पता नहीं अब सलीम खुद कहाँ पर है, वो भी जाहिर है कि अब बड़े हो चुके होंगे, और कुछ कहीं जैसे कि उन्होंने लिखा कि बड़े उदे पर फायज हैं। तो अगर आप में से कोई भी ये कहानियाँ सुने और हमसे कांटेक्ट करना चाहे तो ज़रूर हमसे कांटेक्ट कीजिएगा। अच्छा, अफनान खान बलोच ने कहा है कि नंबर बताइए। जी हाँ, बिल्कुल वक्त है हमारे पास टेलीफोन कॉल्स लेने का, 7789 0800 777 7789। वैसे तो मैं आपको मना करती हूँ कि आप मोबाइल से फ़ोन ना करें क्योंकि पैसे कटेंगे फिर आपके, लेकिन आप अगर चंद सेकंड का फ़ोन करके हमारे जो प्रोड्यूसर हैं असफर साहब उनको अगर आप अपना नंबर लिखवा दें तो वो आपको खुद फ़ोन कर लेंगे, ठीक है। अच्छा कहानियाँ, अब हम चलते हैं अगली कहानी की तरफ। और जी हाँ, सागर दीन मोहम्मद बलोच ने बहुत पसंद किया है प्रोग्राम को सांगर से, इसी तरह फैसल शहजाद आरानी साहब ने भी। तो अगली कहानी हमारी जो है ये मंशर राम जी की है जो इन्होंने सिंध से भेजी है, मंशर राम जी ने। और इनका मसला सुनिए, फिर हम आपकी एक बहुत ही खिदमत खल करने वाले डॉक्टर साहब से भी मुलाकात करवाएंगे।
मेरे वालिद साहब का नाम है रामा जी, मेरा नाम है मंशाराम। मैं कोट गुलाम मोहम्मद डिस्ट्रिक्ट मीरपुर खास गोट सैयद जुमन शाह 200 चक 295 से बात कर रहा हूँ। अभी मैं आंखों से माजूर हूँ और वो कहानी अभी पन्ना नहीं है अभी इधर, तो मेरी मुँह जुबानी जितना हो सकता है मेरे को कोई याद हो थोड़ा बहुत अगर मिस्टेक हो जाए तो आप मेरे ऊपर मेहरबानी करना। कि मेरी पैदाइश 1960 सैयद लाल शाह रजवी गोट 302 में मेरी पैदाइश हुई है। 5 साल की उम्र में मेरे को चेचक का मर्ज लाहक हो गया, उसमें एक आंख जाया हो गई। मेरे को पता नहीं था कि उसी टाइम में इस ऑपरेशन का बराड़ी का इलाका था, उसमें चेचक खाना निकलने से आंख में मोतिया हुआ और उससे काला पानी होके वो आंख बिल्कुल आंख जाया हो गई। एक आंख के सहारे पे स्कूल में दाखिला लिया, तो जब मेरे को पढ़ने में भी किसी टाइम पे उसी टाइम में किताबों की प्रिंट बहुत बड़ी बड़ी थी, लेकिन फिर भी स्कूल की अगर दरिये या ये बंद होते थे तो फिर मेरे को बहुत दिक्कत होती थी। और उसके अलावा क्या नाम है कि मेरे को एक दिन मुंह पे किताब नज़दीक रखने से टीचर ने मेरे को बोला कि आप किताब मुँह से हटाते क्यों नहीं है, तो मैंने बोला सर मेरी नज़र कमज़ोर है। फिर भी उसी हाल से मैंने 5 किताब तालीम हासिल करके मैंने स्कूल छोड़ा, तो वालिद साहब की तबीयत बिल्कुल डाउन थी और वो बीमार थे। और उसमें मेरा एक बड़ा भाई है, उसकी दोनों आंखें माजूर है, और मेरे से एक बड़ी बहन है, उसकी भी दोनों ही आंखें माजूर है। घर का बोझ और वो सारा मेरे सर पे आ पड़ा। उसके बाद में 2 साल घास वगैरह माल मवेशी का करता रहा, लेकिन 76 से मैं बिल्कुल काश्तकारी के काम पे लग गया। घर में ईद के दिन भी होली दिवाली को भी चावल नहीं पकते थे, वक्त बहुत तंगी से गुजर रहा था। बाकी छोटे बहन भाई थे उनकी भी तो किफालत करनी थी, और कभी किसी को अगर रिश्तेदारी के मामले में बोलते थे तो इनकी आंखों में दिखे के और इसको हम रिश्ता देने के लिए तैयार नहीं है। और अब हमने सोचा कि कोई मसला नहीं रहा तो फिर अल्लाह के रास्ते में बस तवक्कुल करके इधर से मैं कराची भाग गया। तो उसके बाद में उसी टाइम में अमेरिका से कणक वीट लेके आता था उधर से, तो इधर से उतार के और पाकिस्तान के छोटे शिप में लोड करके और फिर गवादर और पसनी के रास्ते उधर जाके उतारते थे लांचों के जरिए, फिर उधर से क्या नाम है ट्रके लोड करके चम्मन के रास्ते से काबुल जाते थे। तो उधर जाके फिर किसी के रास्ते से मजदूरी करने लग गया। मजदूरी करते करते कुछ बड़े लोग थे कुछ ठेकेदारी में, उनसे रابطہ हुआ, तो उनसे मैंने बोला भाई मेरा अल्लाह के सिवा कोई सहारा नहीं है। उन्होंने मेरे साथ मदद भी की और ईमानदारी से काम करता रहा। 5 साल गुजरे, 85 में मेरी लांचों में उतरना और शिप पे चढ़ना, ठेकेदार ने सोचा कि इसकी आया कमजोर है, उसके से उसने बोला कि देख ये काम लांच का और शिप का है और इसमें ऐसा ना हो कि कहीं तू समुद्र में गिर जाए। मैंने बोला जी हाँ मेरी नज़र कमज़ोर है। तो उसने मेरे को उधर से बाई एयर का टिकट दिया और मैं कराची आया। ली मार्केट में KMC के हॉस्पिटल में मेरा इमरजेंसी में ऑपरेशन करवाया। ऑपरेशन करवाने के बाद में मेरी बिल्कुल आँख बिल्कुल ठीक रही, और उसके बाद में इतनी मेरी आँख में रोशनी आ गई कि बिल्कुल मैं ड्राइवरी करने के लिए काम करता रहा। जब 90 में मेरी वालदा का इंतकाल हो गया तो अब मैं वापस घर आया। घर आके फिर रिश्तेदारों ने बोला अगर इतनी आया कमजोर होती तो कराची जैसे शहर में एक्सीडेंट होके किधर उधर ही मर जाता, और अब इसको रिश्ता दे दो। तो अब मेरे को रिश्ता मिल गया। 91 में मैंने शादी कर ली। बीवी ने बोला अब कराची जाने का काम नहीं है, जो कुछ है इधर ही करो। پھر وقت گزرتا گیا اور کرتے رہے کام کرتے رہے, اچھا وقت گزرتا رہا اور حالات نے کروٹ بدلی. 2008 میں کنکی کی کٹائی کرتے ہوئے آنکھ کے اندر ایک کو کنکی کا سوا جو ہے وہ آنکھ میں گھس گیا اور لائنس لگا ہوا تھا, لائنس بھی پھٹ گیا تو پردہ بھی آنکھ کا پھٹ گیا, آنکھ میں خون آ گیا اور میری جو ہے نا ایک دم دنیا ہی بالکل بدل گئی. میرے کو بازو سے پکڑ کے گھر والی گھر لے کے میرے کو آئی, چرپائی پہ ڈال دیا. ادھر سے میرے کو زمیندار نے حیدرآباد سینٹر جیل کے برابر میں ہاسپٹل ہے آنکھوں کا, اس میں بھرتی کرایا. 15 دن ادھر تک ایڈمنٹ رہا, آنکھ میں زخم تھا وہ ٹھیک ہوا. ٹھیک ہوا اس کے بعد میں آنے کا, ہر آدمی کو اپنے اپنے پیٹ کی اور بچوں کی لگی رہتی ہے. اب میری بڑی بچی 13 سال کی ہے اور اس سے چھوٹا بچہ 12 سال کا ہے, ایک 8 سال کا, 9 سال کا ہے, ایک 6 سال کی بچی ہے, ایک 4 سال کا بچہ ہے. جو 8 سال کا بچہ میرے کو کھینچ کے لے کے چلتا ہے, بڑے چوکرے کو اسکول کے لیے اگر کیا تو اس نے بھی اسکول کی تعلیم نہیں کری, میں دیکھتا نہیں ہوں, اور وہ بھی مال مویشی چرانے میں اور ادھر بنی کے کام میں لگا ہوا ہے. اب بیوی کے سر پہ آن سارا کام پڑا, ضمیر اتنا تو اجازت نہیں دیتا کہ کسی سے بھیک مانگے. پھر ابھی میری نظر کمزور ہونے کے باوجود ہی بنی پہ ساتھ جاتا ہوں اور کوڈال کا کام تھوڑا بہت آئی ڈی پہ جیسے آیا ایسے کرتا ہوں, اور ایسا نہ ہو کہ ایک دم بیوی ہمت ہار جائے.
تو سامن یہ منشا رام جی کی کہانی تھی. مجھے جب میں کہانیاں سنتی ہوں میں ہمیشہ ایک بات سوچتی ہوں, دیکھیے میں اس سے تو بالکل 100% اتفاق کرتی ہوں کہ یہ حکومت کی ذمہ داری ہوتی ہے, یہ حکومت کی ذمہ داری ہے, اور کم از کم اگر اور کچھ نہیں کر سکتی حکومت تو جو 2% کا ایک کوٹا مختص کیا گیا ہے معذوروں کے لیے وہ تو ان کو دے سکتی ہے. ہمارے پروگرام میں 12 حکومت سے تعلق رکھنے والے ایسے لوگ آئے پاکستانی حکومت سے جنہوں نے اعتراف کیا کہ وہ کوٹا نہیں مل رہا لوگوں کو, اور اس کو ایک ثبوت یہ ہے کہ بہت دفعہ مظاہرے ہوئے, اور اس میں سب سے زیادہ جو ایک ظالمانہ بات ہے وہ یہ کہ یہ معذور افراد جب اپنے اس حق کے لیے مظاہرہ کر رہے تھے جو خود حکومت نے انہیں دیا ہے یعنی 2% کوٹے کے لیے, تو بجائے اس کے کہ ان کی بات سنی جاتی, ان کا مسئلہ حل کیا جاتا, ان کو بہت بے رحمی سے مارا پیٹا گیا. تو یہ ایک بہت ہی افسوسناک بات ہے. بہرحال ہم نے منشا رام جی کے لیے بات کی تھی ڈاکٹر مظہر اعوان صاحب سے, مظہر صاحب کراچی میں ہیں, اور منشا رام جی کیونکہ سندھ میں تھے تو ان کے لیے سب سے زیادہ مجھے یہی لگا کہ سب سے کنوینئنٹ جگہ جو ہے وہ کراچی جانا ہے. تو پہلے مظہر صاحب کی بات سنیں, ڈاکٹر مظہر اعوان کی, اور یہ ایک ویژن ٹرسٹ کے نام سے ایک ادارہ چلاتے ہیں, ایک ہاسپٹل ہے جہاں پہ مفت علاج ہوتا ہے, اور اس کے بارے میں ڈاکٹر صاحب خود بھی کچھ بتائیں گے, لیکن کہانی پہ وہ کیا کہتے ہیں سنتے ہیں.
منچن کی پوری کہانی میں نے سنی ہے, خاصی درد بھری کہانی ہے اور بڑی انہوں نے تفصیل سے اپنی ہر چیز بتائی ہے. ان سب چیزوں کے باوجود کسی ماہرانہ رائے تک پہنچنے کے لیے کہ آیا ان کی مدد کی جا سکتی ہے, کس حد تک مدد کی جا سکتی ہے, وہ محتاج ہے ایک تفصیلی معائنے کی. اور چونکہ یہ کراچی سے واقف بھی ہیں تو میں انہیں مشورہ دوں گا کہ کراچی بہادر آباد چوک کے اوپر ویژن ٹرسٹ آنکھوں کا اسپتال ہے. بہادر آباد چوک بڑا معروف چوک ہے تارک روڈ اور سوسائٹی کے ایریا میں, بہادر آباد چوک. اس چوک پر پہنچ جائیں گے تو یہ بہت آسانی سے ہمارے آنکھوں کے اسپتال میں پہنچ جائیں گے. تمام دن اسپتال کھلا ہوتا ہے, کسی بھی دن آ جائیں, ایک دفعہ میں ان کا معائنہ کر لوں تو اللہ نے چاہا جو کچھ ممکن ہوا ہم ان کی کریں گے, قطع نظر اس بات کے کہ یہ افورڈ کر سکتے ہیں یا نہیں کر سکتے. ہم ان کا علاج حد الامکان اپنی بہترین صلاحیت استعمال کر کے علاج بھی کریں گے, اور اگر نہ کر سکے ہوئے وہ بھی بتلا دیں گے, اور اگر کہیں اور امکان ہوا تو اس کی راہ بھی بتلا دیں گے. جب تک کہ میں ان کی حالت آنکھوں کی خود نفس نفیس دیکھ نہ لوں اس وقت تک میں کسی بھی نتیجے پر نہیں پہنچ سکتا. لیکن جس طرح سے یہ گئے ہیں, مختلف ڈاکٹرز کو دکھلایا ہے, تو اس میں اگر ان کی کوئی امید کسی نے دلائی ہے تو فقط ایک صاحب نے جنہوں نے بہت سارے پیسوں کا تقاضا کیا ہے. میں نہیں جانتا کوئی ایسا آپریشن جس میں اتنے سارے پیسے خرچ ہوتے ہوں. معلوم نہیں ان کو صحیح مشورہ ملا ہے کہ نہیں ملا ہے. میں اگر دیکھ لوں تو میں بڑی آسانی سے اللہ چاہے گا جس حد تک ممکن ہوا بلا معاوضہ ان کی جو بھی خدمت ہو سکے گی انشاءاللہ. یہ ہمارے بھائی ہیں, یہ مجبور ہیں, یہ پریشان ہیں, और हम इन्हीं परेशान हाल लोगों की मदद के लिए अपना इदारा कायम करके और बैठे हुए हैं। विजन ट्रस्ट गुज़श्ता 10 सालों से ये खिदमत अंजाम दे रहा है, और चूंकि हम एक अर्बन सेटिंग में, शहरी सेटिंग में इस काम की इब्तदा की है, तो इब्तदान हमारा फोकस शहर के ही लोग हैं, और वो लोग चूंकि अच्छा और म्यारी इलाज अफोर्ड नहीं कर सकते। इस तरह से हमने दीगर जो फलाही काम करने वाले इदारे हैं उनसे थोड़ा सा ज़रा फोकस हमने हटाया है, हट के मिडिल क्लास को फोकस किया है। हमारी जो एनालिसिस है वो ये है कि ये जो मिडिल क्लास का तबका है ये सबसे ज़्यादा परेशान हाल और पसमानदा है, इस लिहाज से कि इनके पास वसाइल की भी कमी होती है, बचत भी नहीं होती, कोई हेल्थ इंश्योरेंस नहीं है, कोई दफ्तर का मालिक उनकी मदद नहीं करता, तालीम याफ्ता होते हैं, मालूम है कि अच्छा और म्यारी इलाज जो है वो है, मगर जेब में उसके पैसे नहीं होते, अच्छे अस्पतालों के पते भी इन्हें मालूम होते हैं।
आवाज़ दोस्त इनामी मुकाबला, मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
फोन से रास्ता करते 2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353, इस्लामाबाद, पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437, नई दिल्ली 110011, भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज़ दोस्त इनामी मुकाबला, मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामीन, हमारे साथ दो कॉलर्स हैं, हाफिज फतेह मोहम्मद साहब अटक से और बिहारी से अलादीता शाकिर जी। फतेह हाफिज साहब, अस्सलाम वालेकुम।
जी बाजी, वालेकुम अस्सलाम, अटक से हाफिज फतेह मोहम्मद बोल रहा हूँ।
जी जी फरमाइए
बाजी, आप जो खिदमत खल कर रही हैं ये एक अजीम काम है ना।
हाफिज साहब, आज मैं कहूंगी कि आप सबसे पहले, हाफिज साहब सबसे पहले आप आज लोगों से ये अपील कीजिए कि रमजान के महीने में वो दूसरों की मदद करें, जाके उनको खाना खिलाएं, उनको।
बाजी मैं ये रिक्वेस्ट कर रहा हूँ ना।
जी
हेलो।
जी जी कही, फरमाइए फरमाइए, वक्त बहुत कम।
मेरे लिए जो खिदमत है ना, आप, मैंने पहले भी गुजारिश की थी, मेरी आप ड्यूटी लगाए, मेरा नंबर दे, मैं खिदमत खल करने के लिए तैयार हूँ, आपके इदारे के साथ पूरा तावन करूँ।
मैंने आपका नंबर दिया है हाफिज साहब, हाफिज साहब सुनिए मेरी बात, सुनिए।
अपील भी करता हूँ कि
मैं समझिए, आपने जिस बच्चे की मदद का कहा था, मैंने उसको आपका नंबर दिया था, उसने आपसे कॉन्टेक्ट नहीं किया, ताहिर नाम था उसका गालबन।
नहीं नहीं बाजी, नहीं किया, मैं खिदमत करने के लिए तैयार।
अच्छा ठीक है, ठीक है, बहुत शुक्रिया, मैं उनसे बिल्कुल दोबारा फोन करती हूँ उनको, क्या वजह है उन्होंने नहीं किया। बिहारी से अलादीता शाकिर जी, अलादीता शाकिर साहब जल्दी से। अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम बाजी।
जी जी अलादीता शाकिर।
हेलो।
जी जी,
ये रमजान शरीफ का महीना है तो हमें बिल्कुल करनी चाहिए, एक दूसरों के काम आना चाहिए, मदद करनी चाहिए। जवाद अल्लाह पाक का एक जफाती नाम है और सखी जो है।
सॉरी आपका फोन कट गया, बिल्कुल आपने बहुत अच्छी अपील की शाकिर साहब, और बिल्कुल करना चाहिए। अच्छा साहिब जान साहब है हमारे साथ, साहिब जान साहब।
अस्सलाम वालेकुम मैडम।
जी वालेकुम सलाम, कहाँ से फोन कर रहे हैं?
मैडम मैं बात कर रहा हूँ जिला मुसाखेल से, बलूचिस्तान से।
अच्छा अच्छा, कैसे हैं आप?
بالکل اللہ کا شکر, آپ کیسی ہیں؟ ٹھیک ٹھاک.
جی میں ٹھیک ٹھاک ہوں. جی
میں اصل میں کہنا یہ چاہ رہا تھا کہ ہمارے علاقے میں, ابھی میں آپ کا پروگرام سن رہا تھا تو میں نے کہا کال کر لوں آپ سے. تو ہمارے علاقے میں یہاں پر ایک لڑکا ہے, وہ بچپن میں جو ہے وہ بکریاں چراتا تھا, تو ہوتے ہوتے شاید گھر والوں کے اوپر ان لوگوں نے جو ہے اس کے اوپر پریشرائز کیا کہ آپ نے جو ہے اسکول وغیرہ بھی اسے نہیں پڑھوایا اور اسے بکریاں چرانے کے لیے بھیجا کرتے تھے.
ٹھیک ہے.
تو دو سال پہلے وہ گھر والوں سے تنگ آ کر جو ہے اس نے کچھ سوسائڈ اٹمپٹ کرنے کی کوشش بھی کی.
ٹھیک ہے.
تو اس درمیان جو ہے اس نے خود پر فائر کیا, اور فائر کرنے کے بعد جو ہے اس کے اس نے اپنے سینے پہ گولی ماری, تو گولی جو ہے وہ پیچھے سے نکل گئی اور اس کے جو ہے یہ بیک بون جو ہے وہ اس کا مطلب زخمی ہوا.
بہت ہی ہولناک باتیں ہوتی ہیں.
ابھی تک اس کا جو
اچھا ایسا ہے
جی.
ایسا ہے کہ آپ اپنا نمبر لکھوائیے ان کو, اسفر صاحب کو. آپ فون بند نہیں کیجیے گا, اپنا ٹیلی فون نمبر لکھوائیے تاکہ میں آپ سے کانٹیکٹ کر کے اس بچے کا کانٹیکٹ لے سکوں. تو ہم ضرور اس کے لیے کچھ کرنے کی کوشش کریں گے اور اس کی کہانی بھی تفصیل سے سنائیں گے. تو چلیے اگلی کہانی کی طرف چلتے ہیں ہم لوگ. ہماری اگلی کہانی جو ہے نجمہ نیاز صاحبہ کی ہے, تو کہانی سنتے ہیں.
میرا نام نجمہ نیاز ہے, میں جنڈو جان محمد سے بات کر رہی ہوں, ضلع میرپور خاص سے. علم کی روشنی اور ہمت کی نشانی, ایک معذور بیٹی کی کہانی. آج میں جس عظیم ماں کی ہمت اور علم دوستی کی سچی کہانی آپ سے نظر کر رہی ہوں, وہ میرے لیے باعث فخر ہے اور اولادوں کے لیے باعث تکلیف بھی ہے. میری غریب اور ان پڑھ ماں راجستھان میں پیدا ہوئی, وہیں شادی ہوئی اور بٹوارے کے بعد اپنے بھائی بہنوں کو چھوڑ کر پاکستان آ کے ضلع میرپور خاص کے چھوٹے سے قصبے ٹنڈو جان محمد میں نئی زندگی کی جدوجہد میں مصروف ہو گئی. جب میں پیدا ہوئی اور پاؤں چلنے لگی تو میری ماں کی خوشی دیکھنے کے قابل ہوئی. جب میں 2 سال کی ہوئی تو میری بدنصیبی کے دن شروع ہوئے, مجھے پولیو نے آ گھیرا. پہلے کوئی جدید علاج تو ہوتا نہیں تھا, پھر بھی میرا علاج کرایا, لیکن ہائے بدنصیبی کے ایک معصوم بچی پولیو کی مرض کا شکار ہو کر دونوں ٹانگوں سے معذور ہو گئی, گھسٹ گھسٹ کر چلنے کی زندگی گزارنے پر مجبور ہو گئی. میرا بھی دل بہت چاہتا تھا کہ میں بھی دوسروں بچوں کی طرح ساتھ کھیلوں, اچھلوں کودوں, دوڑوں بھاگوں, لیکن دل کے تمام خواہشیں حسرت بن کر دل کو پارا پارا کر دیتی. مجھے پڑھنے کا بہت شوق تھا, میری عظیم ماں نے مجھے اپنی گود میں اٹھا کر اسکول میں داخلہ دلایا. اب میری عظیم ماں جو خود تو ان پڑھ تھیں, لیکن اپنی معصوم اور معذور بچی کو علم کی روشنی سے منور کرنے کے لیے میری با ہمت ماں روزانہ صبح مجھے گود میں اٹھا کر اسکول چھوڑ آتی اور چھٹی ہونے پر واپس گھر, اور ساتھ میں امور خانہ داری کی تربیت بھی جاری رہی. پرائمری پاس کرنے کے بعد اس طرح ہائی اسکول کی تعلیم بڑی مشقت کے ساتھ حاصل کی. میٹرک کے بعد میری عظیم ماں نے محلے کی ایک بزرگ باجی کے گھر پر مجھے کڑھائی سلائی کے سیکھنے کے لیے بٹھا دیا اور میری پڑھائی کا سلسلہ ختم ہو گیا. میں نے دل لگا کر سلائی سیکھی, پرانے اخباروں کو کاٹ کاٹ کر اتنا ڈیزائن تخلیق کرتی, اس طرح گھر بیٹھے محلے والوں کے کپڑے سی کر رزق حلال کا وسیلہ گھر بیٹھے بن گیا. میری ماں نے میری شادی بھی کی اور خدا نے مجھے 2 بیٹے بطور انعام عطا فرمائے. اب میں بھی قربت کے باوجود ایک ماں بن کر اور اپنی ماں جس کی عمر آج تقریباً 80 سال ہے, اس کو ماڈل بنا کر غربت کے باوجود اپنے بچوں کو اعلیٰ تعلیم دلانے کا نہ صرف خواب دیکھا بلکہ دن رات کپڑے سی سی کر ان کے خوابوں کو پروان بھی چڑھاتی رہی. جب میرے بچے ہائی اسکول میں آئے تو میرا جیون ساتھی مجھے اس دنیا میں بچوں کی پرورش کی ذمہ داری سونپ کر اگلے جہاں روانہ ہوا اور میں بیوہ ہو گئی. اس صدمے کو صبر اور حوصلے سے برداشت کیا.
تو سامعین, یہ نجمہ نیاز کی کہانی تھی, ایک نہایت بہادر خاتون کی, اور مجھے امید ہے کہ جس طرح انہوں نے, ان کے بچے بڑے ہو گئے اور تعلیم بھی حاصل کی انہوں نے اعلیٰ. ہمارے ساتھ کچھ کالرز اور ہیں. محمد قاسم ہیں, عقل محمد آفریدی صاحب ہیں, انصار محمود, خطیب اللہ خان برکی, اور افنان خان بلوچ. تو ان سب نے سلام دعا لکھی ہے وائس آف امریکہ کی پوری ٹیم کو, خیر خیریت دریافت کی ہے. آپ سب کا شکریہ. ہمارے ہم سب خیریت سے ہیں اور ہماری دعا یہی ہے کہ رمضان کا یہ مہینہ آپ لوگ بہت خوشی کے ساتھ گزاریں اور اس کے بعد عید ہنسی خوشی منائیں. اور ساتھ ہی ساتھ یاد رکھیے, اتنی ساری کہانیاں آج آپ کو اسی لیے سنائی گئی ہیں کہ لوگ ایسے ہیں جو مصیبت میں ہوتے ہیں, ان کے کام آنا اور ان کی مدد کرنا. تو اس کے ساتھ ہی اجازت دیجیے شہناز عزیز کو, آئندہ ہفتے آپ سے پھر ملاقات ہوگی. خدا حافظ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. پانچ ممالک پر مشتمل شنگھائی کوآپریشن آرگنائزیشن کا اجلاس جون کے دوسرے ہفتے میں متوقع ہے. رواں سال اس اجلاس کی میزبانی چین کے صدر شی جن پنگ کر رہے ہیں. اس اجلاس میں پہلی دفعہ ایران کے صدر حسن روحانی بھی شرکت کریں گے. یہ اجلاس ایسے وقت میں ہو رہا ہے جب امریکہ ایران جوہری معاہدے سے علیحدگی کا اعلان کر چکا ہے. اس اجلاس کے ایجنڈے اور اہمیت پر ہماری ساتھی شہناز نفیس نے یہ رپورٹ تیار کی ہے.
عالمی تناظر میں اس اجلاس کی اہمیت کے بارے میں پاکستان سے عالمی امور کے ماہر ڈاکٹر حسن عسکری رضوی کا کہنا تھا.
دیکھیے, اس کی سگنیفیکینس ایک تو یہ ہے کہ روٹین کے ایشوز کچھ ہوتے ہیں ان کے, کاؤنٹر ٹیررزم کے, آپس میں کوآپریشن کے, اکنامک کوآپریشن کے, لیکن جو اصل اس دفعہ توجہ ہوگی کیونکہ ایران بھی وہاں موجود ہے آبزرور کی حیثیت سے, اور اگر ان کے صدر وہاں آتے ہیں تو انڈائریکٹلی جو نیوکلیئر ایشو ہے, جو ایران کے امریکہ کے ساتھ معاملات اور مسائل ہیں, ان پہ گفتگو اگر مین فورم میں نہیں ہوگی تو کم از کم سائڈ لائن پہ ضرور ہوگی, کیونکہ رشیا اور چین دونوں ایران کے سپورٹیو ہیں, اور چین کے لیے ایک یہ بہت اچھا موقع ہوگا کہ وہ ایران کے اندر بھی انویسٹمنٹ کے حوالے سے پینیٹریٹ کرے, جس طرح پاکستان کے اندر مکمل طور پر چین موجود ہے, جو اکنامک کوریڈور بن رہی ہے, ویسے بھی اس کی کافی عرصے سے انویسٹمنٹس ہیں پاکستان کے اندر. تو اب غالباً امریکہ کی نئی پالیسی جو صدر ٹرمپ کی ہے کہ انہوں نے وہ ایگریمنٹ, نیوکلیئر ایگریمنٹ کو ریجیکٹ کر دیا ہے, ایک اپرچونٹی پرووائڈ کرتا ہے چین کو کہ وہ اپنی انویسٹمنٹ آفر کرے, جو کہ میرا خیال ہے ایران فوری طور پہ قبول کر لے گا. تو اس طرح چین کے لیے اپنا انفلوئنس بڑھانے کے لیے ایک اچھا موقع مل جاتا ہے, ورنہ چین کا جو انفلوئنس ہے وہ عام طور پہ پاکستان ایران بارڈر پہ آ کے رک جاتا ہے.
کیا اس بلاک کو امریکہ کے لیے ایک نئی چیلنج کے طور پر دیکھا جا سکتا ہے؟ ڈاکٹر رضوی کے الفاظ.
دیکھیے, یہ جو شنگھائی کوآپریشن آرگنائزیشن ہے, اس میں ایک تو یہ بات ضرور ہے کہ یہ ایک متبادل قسم کا ایک فریم ورک بن رہا ہے, متبادل امریکہ سے, لیکن ہمیں اس طرح نہیں سوچنا چاہیے کہ کولڈ وار کے کانٹیکسٹ میں جس طرح سوویت یونین اس زمانے کا اور امریکہ کے درمیان کنفرنٹریشن تھی, ویسی صورتحال نہیں ہوگی. لیکن یہ ممالک امریکہ سے اٹونومس طور پہ فنکشن کرنا چاہیں گے, لیکن اس کے ساتھ ساتھ ان کے امریکہ کے ساتھ تعلقات بھی ہوں گے, تو یعنی دو کلیئر لائنز نہیں ہوں گی. البتہ یہ ایک ایسا بلاک کہنا چاہیے, گروپ کہنا چاہیے, بن جائے گا جو کہ ان ممالک کو انکریج کرے گا کہ ویسٹ پہ ڈیپینڈنس نہ کریں. انڈیا ہے, پاکستان ہے, ایران ہے, اور دوسرے ممالک بھی اس میں بعد میں شامل ہوں گے, کہ وہ ویسٹ پہ اتنی ڈیپینڈنس نہ کریں, چائنا اور رشیا جو ہیں وہ ان کی ہیلپ کرنے کے لیے تیار ہو جائیں گے.
دوسری جانب یہاں امریکہ سے امریکی دفتر خارجہ میں سابق تجزیہ کار والٹر اینڈرسن کا کہنا تھا کہ خود چینی صدر, ایرانی صدر روحانی اور روسی صدر پوٹن کی اس اجلاس میں شرکت سے عالمی سطح پر اس اجلاس کی اہمیت بڑھ جاتی ہے. تاہم وہ کہتے ہیں کہ اس بلاک میں موجود ممالک کے مابین پائی جانے والے اختلافات کی وجہ سے یہ اجلاس اپنے مقاصد کے حصولی میں کامیاب نہیں ہو سکتا.
there are a lot of internal divisions among them. It has been largely a Chinese effort.
Unke aapas mein bahut se ikhtilafat paaye jaate hain. Ye zyadatar Chin numa ijlas hai. Lekin haqeeqat mein Chin ko is ijlas se kabhi kuch zyada fayda nahi pahuncha. اجلاس کے موقع پر صدر روحانی اور چینی صدر شی کے مابین ملاقات کے بارے میں مسٹر اینڈرسن کا کہنا تھا کہ ایران کے ساتھ تجارت سے متعلق کوئی بھی نئی پالیسی اعلان کرنے سے پہلے چین کو سوچنا چاہیے کیونکہ امریکہ کہہ چکا ہے کہ وہ ایران کے ساتھ تجارت کرنے والی کمپنیوں کے خلاف سخت پابندیاں عائد کرے گا وہ مزید کہتے ہیں
There is an issue between the two, however. One is that there is a kind of, anti-Muslim policy in China.
چین اور ایران کبھی زیادہ قریب نہیں آ سکتے کیونکہ چین اپنے ملک کے اندر مسلمان مخالف پالیسیوں پر عمل پیرا ہے جبکہ صدر روحانی کی حکومت ایک مذہبی حکومت ہے یہ تھے ایک امریکی تجزیہ نگار والٹر اینڈرسن وائس آف امریکہ واشنگٹن سے میں ہوں شہناز